यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। नेपालमा हिजो 8,418 जनामा कोरोना संक्रमण पुष्टि, 53 जनाको मृत्यु, 3,370 जना संक्रमण मुक्त। देशका 63 जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतको विपक्षमा उभिने प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको निर्णय। संसद अधिवेशनका सन्दर्भमा गरिएको पीसीआर परीक्षणमा 28 जना सांसद र संसद सचिवालयका अन्य 141 जनाको रिपोर्ट पोजिटिभ। अफगानिस्तानको राजधानी काबुल स्थित एउटा विद्यालय परिसर बाहिर भएको विस्फोटनमा परि कम्तीमा 30 जनाको मृत्यु। र कोरोनाको खोप र खोप लगाउने कच्चा पदार्थको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई फ्रेन्च राष्ट्रपतिको आग्रह। हिजो थप 8,418 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 17,315 नमूनाको पीसीआर परीक्षण गर्दा 8,287 जना तथा 989 नमूनाको एन्टीजेन परीक्षण गर्दा 131 जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 3,85,890 पुगेको छ। यसैगरी हिजो थप 53 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 3,632 पुगेको मन्त्रालयले जनाएको छ। यस्तै हिजो थप 3,370 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना मुक्त हुने दर 77.4% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो देशभरि जम्मा 83,493 जना कोरोना भाइरसका सक्रिय संक्रमितहरू रहेका छन्। सक्रिय संक्रमित मध्ये 78,018 जना होम आइसोलेशनमा तथा 5,475 जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण तीव्र रूपमा बढ़ेपछि 63 जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयको विवरण अनुसार हिजो अपरान्हसम्ममा 53 जिल्लामा जिल्लाभर र 10 जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। बाँकी सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रूपन्देही, बागलुङ, पर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रूकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्युठान, गोर्खा, बाजुरा, उदयपुर र बझाङमा आवत जावतमा पूर्ण रोक लगाइएको छ। यसैगरी कालीकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिराहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लगाइएको छ। यस्तै काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहु, इलाम, सिन्धुपाल्चोक र धनकुटाममा कोरोना प्रभावित क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। सरकारले चीनबाट पहिलो चरणमा 400 खाली अक्सिजनका सिलिण्डरहरू ल्याउने भएको छ। उप प्रधानमन्त्री तथा कोविड 19 संक्रमण व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले 20,000 खाली सिलिण्डर मध्ये पहिलो चरणमा 400 खाली सिलिण्डर ल्याउन थालेको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो। सिलिण्डर ल्याउनका लागि वैशाख 27 गते नेपाल वायु सेवा निगमको वाइड बडी विमान चीन जाने भएको छ। नेपाल सरकारको अनुरोधमा चीन सरकारले निशुल्क सिलिण्डर दिने भएको हो। 20,000 सिलिण्डर मध्ये 2,000 हवाई जहाजबाट र 18,000 सड़क मार्ग हुँदै नेपाल ल्याइने बताइएको छ। झापा बिर्तामोड स्थित बीएनसी अस्पतालले कोविड 19 का बिरामीलाई उपचार गर्न हालसम्म भेन्टिलेटर सहित सघन उपचार कक्ष तथा अक्सिजनको अभाव नरहेको जनाएको छ। बीएनसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका 65 भेन्टिलेटर सहित आईसीयू शैया मध्ये 25 कोविडका बिरामीलाई छुट्याइएको छ। अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै आगामी 10 दिनभित्र प्लान्ट सुचारू हुने जनाएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिकाको समदैया भवाड़ीमा रहेको जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालले हिजोदेखि 200 बेडको कोरोना विशेष वार्ड संचालनमा ल्याएको छ। जिल्ला कोविड 19 संकट व्यवस्थापन समितिको निर्णय तथा मेडिकल कलेजले गरेको प्रतिबद्धता अनुसार हिजोदेखि कोविड वार्ड संचालनमा ल्याइएको हो। जानकी मेडिकल कलेजले 50 शैयामा अक्सिजन ग्यास जडान गरेर संचालनमा ल्याएको छ भने बाँकी बेडहरूमा अक्सिजनको पाइपलाइन जडान गर्ने काम भइरहेको र चाँडै सबै बेड संचालनमा आउने कोविड वार्डको व्यवस्था गर्दै आएका व्यवस्थापक प्रमोद सुवेदीले जानकारी दिनुभयो। यसैगरी हिजैबाट आईसीयू वार्ड संचालन गरेको छ भने भेन्टिलेटर पनि चाँडै नै जडान गरिने भएको छ। डोटीको पूर्वी चौकी गाउँपालिकाले अक्सिजन सहित 35 शैयाको आइसोलेशन सहितको कोरोना अस्पताल कक्ष निर्माण गरेको छ। कोविड 19 को दोस्रो चरणको संक्रमितको उपचारका लागि गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो। यस्तै झापाको मेचीनगर नगरपालिकाले कोविड 19 संक्रमितका लागि मेचीनगर 11 स्थित थाइजन स्वास्थ्य चौकीको भवनमा 30 अक्सिजन सिलिण्डर सहित आइसोलेशन केन्द्र निर्माण गरेको छ। नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि 30 बेड क्षमताको आइसोलेशन केन्द्रमा 15 अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको भए पनि थप 15 खरिद गरी 30 अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको हो। कोरोना संक्रमित बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले नारायणी अस्पतालमा पठाएको दोस्रो चरणको 150 भाइल रेमडेसिभिर हिजो वीरगंज पुगेको छ। नारायणी अस्पताल विकास समितिले हिजो जारी गरेको प्रेस विज्ञप्तीमा दोस्रो लटको 150 भाइल रेमडेसिभिर नारायणी अस्पतालको फार्मेसीमा दाखिला भएको र उपलब्ध सरकारी दर रेटमै संक्रमितलाई आवश्यकताका आधारमा चिकित्सकको सिफारिशमा उपलब्ध गराइने बताइएको छ। कोरोना भाइरस संक्रमणबाट काठमाण्डुको शंकरापुर नगरपालिका वड़ा नम्बर 4 अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ। नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा हिजो दिउँसो वड़ाध्यक्ष तामाङको निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिनुभयो। यस्तै कोरोनाका कारण बाजुरा बढ़ीमालिका नगरपालिका वड़ा नम्बर 9 मार्तरीका वड़ा अध्यक्ष विनोद कुमार बिकको निधन भएको छ। उहाँलाई हिजै जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि डडेलधुरा रिफर गरिएको र उपचारका लागि लैजाने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले 2 अस्पताललाई 26 थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ। अक्सिजनको अभावमा बिरामीहरूको उपचारमा समस्या भइरहेका बेला कपिलवस्तु प्रहरीले कपिलवस्तु अस्पताल र बहादुरगंज अस्पताललाई सिलिण्डर सहयोग गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो। विभिन्न उद्योग कल कारखानामा रहेको सिलिण्डर संकलन गरी कपिलवस्तु अस्पतालका अध्यक्ष तथा नगर प्रमुख किरण सिंह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रतन प्रताप शाहलाई सिलिण्डर प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ। वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोविड 19 संक्रमण देखिएको भनी विभिन्न संचार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयले गम्भीर ध्यान आकर्षण भएको बताउँदै एक विज्ञप्ति निकालेर प्रचार गरिए जस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो। नेपालका केही तथा विदेशी संचार माध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन र प्रसारण गरेका थिए। कोरोनाबाट संक्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अक्सिजनको अभाव देखिएको छ। अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना संक्रमितको उपचार गर्न नसकिएको जनाएका छन्। ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शैयामा मात्र संचालनमा ल्याइने बताएका छन्। चाबैल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल नेपाल भारत मैत्री अस्पताल दीर्घायु गुरू अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ ह्याण्ड सामुदायिक अस्पतालले हिजो संयुक्त विज्ञप्ति जारी गरी अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा संक्रमितको उपचार गर्न नसकिएको जनाएका छन्। ती अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने पनि प्रश्न पारेका छन्। सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानी लगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ। शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा 2 संक्रमितको मृत्यु भएको थियो। दाङमा कोरोना संक्रमित बढ़दै गएपछि अस्पतालहरूमा शैय्या र अक्सिजनको अभाव हुन थालेको छ। थप संक्रमण फैलिन नदिन स्थानीय तहहरूले आइसोलेसन केन्द्र संचालनमा ल्याए पनि अक्सिजनको अभाव भने टर्न सकेको छैन। दाङको घोराईबाट हाम्रो संवाददाता प्रेम बहादुर रामजा मगरको यो रिपोर्ट।
दाङमा कोरोनाका संक्रमित दैनिक बढ़िरहेका छन्। उपचारका लागि अस्पतालमा पर्याप्त शैय्या छैनन् भने अक्सिजनको समस्या पनि त्यस्तै रहेको छ। 100 शैय्याको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा अहिले 50 बेड मात्रै सञ्चालनमा रहेका छन्। अक्सिजनको पर्याप्तता भए 100 शैय्या सञ्चालन गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका लागि दैनिक 400 सिलिण्डर अक्सिजन आवश्यक पर्ने कोरोना विशेष अस्पताल बेलजुनीका व्यवस्थापक दोर्न ओलीको भनाइरहेको छ।
हामीलाई अझ 100 देखि 150 वटा सिलिण्डरहरू चाहिन्छ। त्यो नभइकन हामी भर्ना गर्न सक्दैनौ। हामीलाई अक्सिजन प्राप्त भएको खण्डमा पूर्ण रूपमा सञ्चालन गर्न सक्छ।
यस्तो अवस्थामा जिल्लाका 10 स्थानीय तहले 20 देखि 50 शैय्याको आइसोलेसन सञ्चालन गरेका छन्। तर जटिल बिरामीलाई बेलझुण्डी लग्नुको विकल्प नै छैन। यसले मात्र नपुग्ने भएकाले कोरोना विशेष अस्पतालको स्तरोन्नति गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको जोड रहेको छ।
त्यसको बेड संख्या वृद्धि गरेर कोरोना विशेष अस्पतालहरूको सञ्चालन गर्ने अघि बढेको छ।
भराई उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर 40 शैय्याको आइसोलेसन बनाएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकामा रहेका 4 स्थानीय तहले लमैमा आईसीयू सहितको 25 शैय्याको अस्पताल सञ्चालन गरेका छन्। यस्तै शान्तिनगरले 20, बबईले 30, दंगीशरणले 20 र बंगलाचुलीले 20 शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छन्। जिल्लामा यति धेरै अस्पताल आइसोलेसन सञ्चालन हुँदा पनि पुगेको छैन। अस्पतालमा शैय्या थपिँदै जाने तर अक्सिजन नहुने समस्या बढ़िरहेको दाङका प्रमुख जिल्लाधिकारी दीर्घनारायण पौडेलको भनाइरहेको छ।
गाडीमा सप्लाई गरेकोमा अहिले गाडीको संख्या तपाईँ 4 वटा पुर्याएको छ र यहाँ उत्पादन हुने ठाउँमा पनि उसको क्षमता अनुसारको उत्पादन गरे जस्तो क्षमता अनुसारको उत्पादन गर्नलाई पनि यो बत्तीको डिसकन्टिन्युटीले गर्दाखेरि केही समस्याहरू आएका छन्।
दाङमा वैशाख 1 गतेदेखि वैशाख 24 गतेसम्म 2,733 जनामा कोरोना पोजिटिभ, 800 जना कोरोना पोजिटिभ निको भएर घर फर्किएका छन् भने 50 जनाको निधन भएको छ। हालसम्म दाङमा 1,863 जना सक्रिय संक्रमित रहेका छन्। प्रेम बहादुर रामजमगर रेडियो नेपाल घोराई।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचारमा पुनः स्वागत छ। नेपाली कंग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। कंग्रेस संसदीय दलको हिजो बसेको बैठकले प्रतिनिधि सभाको भोलि वैशाख 27 गतेको बैठकमा हुने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको कंग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो। बैठकले अन्य दललाई समेत विश्वासको मतका विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र कंग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने गत चैत्र 21 गतिको कंग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयलाई अनुमोदन गरेको छ। बैठकले सरकारले हालै जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गर्दै सोको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने र अन्य सदस्यहरूलाई पनि सहभागी नहुन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक खाँडले जानकारी दिनुभयो। बैठकले COVID-19 रोकथाम र नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न तथा यथाशीघ्र COVID-19 विरूद्धको खोप ल्याई सबै जनता समक्ष सहज रूपमा पुर्याउन आग्रह गर्ने निर्णय समेत गरेको छ। संसदीय दलको बैठकले कोविड विरूद्धको खोप उत्पादन गर्ने देशलाई नेपालमा खोप उपलब्ध गराउन आग्रह गर्न समेत निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक स्थगन गर्न आग्रह गर्नुभएको छ। अध्यक्ष प्रचण्डले हिजो प्रेस वक्तव्य जारी गर्नुहुँदै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुख समेतले भाग नलिने जनाउनुभएकाले बैठक स्थगित गर्न आग्रह गर्नुभएको हो। संघीय संसद सचिवालयले संचालन गरेको पछिल्लो कोविड 19 पीसीआर परीक्षणमा 19 सांसद र अन्य 141 जनालाई पोजिटिभ पुष्टि भएको छ। प्रतिनिधि सभाको भोलि वैशाख 27 गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख 22, 23 र 24 गते नयाँ बानेश्वर स्थित संसद भवनमा गरेको पीसीआर परीक्षणमा थप 19 जनामा कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो। यसअघि 9 सदस्यलाई कोरोना पोजिटिभ देखिएको थियो। पछिल्लो नतिजासँगै कोरोनाबाट संक्रमित हुने सांसदको संख्या 28 पुगेको सचिवालयले जनाएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणाले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कानून दिवस 2078 अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस दिवसले न्याय समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस वर्षको पारिजात स्मृति अभिनव पुरस्कार साहित्यकार सीता शर्मालाई प्रदान गरिएको छ। अभिनव साहित्य समाजले 3 वर्ष अघिदेखि पारिजातको जन्म महिनाको अवसर पारेर प्रत्येक वर्ष वैशाखको अन्तिम शनिबार यो पुरस्कार प्रदान गर्ने गरेकोमा नयाँ भेरिएन्ट सहितको कोरोनाबाट बस्न जारी निषेधाज्ञाका कारण शर्मालाई पुरस्कार दिने घोषणा गुगल मीट मार्फत आयोजना गरिएको कार्यक्रममा जानकारी गराइयो। निषेधाज्ञा सकिए लगतै सम्मान पत्र सहित 10,000 रूपियाँ राशिको पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष गोविन्द प्रसाद वेदमणिले जानकारी दिनुभयो। 5 थरका महिला जनप्रतिनिधिहरू उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम लिन थालेका छन्। अभ्यास नहुँदा सार्वजनिक कार्यक्रमहरूमा आफ्ना कुरा राख्न नसकिने महिला जनप्रतिनिधिहरू तालिमले आफूहरूलाई निर्धक्कसँग बोल्न सक्ने बनाएको बताउँछन्। 5 थरबाट हाम्रो संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
कुनै पनि सभा समारोह सार्वजनिक कार्यक्रममा मन्त्रमुग्ध पार्दै भाषण गर्ने रहर कसको पो नहोला र प्रभावकारी भाषण कसरी गर्ने भन्ने उत्सुकताले पाँचतर फाल्गुनन्द गाउँपालिकाका महिला जनप्रतिनिधिले उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम लिएका छन्। जनप्रतिनिधि भएपछि विभिन्न कार्यक्रममा गएर बोल्नुपर्ने भएकोले भाषण कला सिकेको बताउनुहुन्छ फाल्गुनन्द गाउँपालिका छ कि वडा सदस्य गोरीमाया तामाङ।
जनप्रतिनिधि भएपछि मिटिङतिर सभातिर बोल्नु पर्ने हुन्छ, सिकेर जाँदा आउँछ कि भनेर चाहिँ हामीले सिक्न लाग्यो।
कार्यक्रममा अगाडि गएर बोल्ने भाषण गर्ने बानी नभएका महिलाहरू जिम्मेवार पदमा पुगेपछि बोल्न नसक्दा अवसर पाएर पनि पछाडि पर्नु परेको बताउँछन् कार्यपालिका सदस्य वन्दना सेलिङ।
मन्तव्य दिने कुरामा चाहिँ महिलालाई गाह्रो नै हुन्छ, घरभित्र मात्रै रहेर विचार दिन डर लाग्ने, लागेको कुरा पनि भन्न नसकिने, अगाडि गएर बोल्नलाई अभ्यासै चाहिन्छ। यो अभ्यास गरेर गएपछि चाहिँ हामी निर्धक्क साथ बोल्न सक्ने अवसरहरू पाएका छौँ।
राम्रोसँग कसरी भाषण गर्ने होला भन्ने चिन्ताकै कारण धेरै महिला जनप्रतिनिधि र अगुवा महिला तालिममा सहभागी बनेको बताएका छन्। क्षमता विकास नभई जनप्रतिनिधिको रूपमा निर्वाचित हुँदा जिम्मेवारी पूरा गर्न असहज भएकोले महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरिएको फाल्गुनन्द गाउँपालिकाकी उपप्रमुख देवित्र आङदेम्बे बताउनुहुन्छ।
विशेष गरी संहिता आए पश्चात जनप्रतिनिधिहरू हामी आयौं, संविधान न त व्यवस्था भए बमोजिम आएकोले जनप्रतिनिधिमा हुनुपर्ने उद्घोषण कला, भाषण कला जस्ता कुराहरूमा कमजोर अवस्था रहेकोले नै लक्षित अगुवा महिलाहरू सहित जनप्रतिनिधिहरूको तालिम हामीले राखेका हौं।
राजनीतिक परिवर्तनसँगै चुलो चौका र घरायसी काममा मात्रै सीमित रहेका धेरै जसो महिलाहरू जनप्रतिनिधिको रूपमा निर्वाचित बन्नु सुखद पक्ष हो, तर महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गराउने कुरामा खासै ध्यान पुगेको पाइँदैन। राजनीतिक र सामाजिक गतिविधिमा संलग्न नभई स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्न जरूरी देखिन्छ। सविता पाण्डे, रेडियो नेपाल, पाँचथर।
अब के अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको राजधानी काबुल स्थित एउटा विद्यालय परिसर बाहिर भएको बम विस्फोटमा परि कम्तीमा 30 जनाको ज्यान गएको छ। घटनामा अन्य दर्जनौं घाइते भएका छन्। सो घटनाको अहिलेसम्म कसैले जिम्मेवारी नलिएको तथा तालिबान समूहले विस्फोटमा आफ्नो संलग्नता नरहेको जनाएको छ। दस्त-ए-वारसी भन्ने उक्त स्थानमा बेला बेलामा सुन्नी इस्लामिक उग्रवादीहरूले आक्रमण गर्ने गरेका थिए। त्यहाँ कार बम र मोटर आक्रमण भएको अफगानी सुरक्षा अधिकारीहरूले बताएका छन्। कोरोना भाइरस कोविड 19 महामारीको दोस्रो लहरको संकट बेहोरिरहेको भारतमा विगत 24 घण्टाको अवधिमा 4,09,000 भन्दा बढ़ी नयाँ संक्रमित फेला परेका छन् भने एकै दिन करिब 4,000 भन्दा बढ़ीको मृत्यु भएको छ। भारतमा कुल संक्रमितको संख्या 2,22,00,000 पुगेको छ भने कोविडको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या 2,38,000 पुगेको छ। हाल विश्वमै कोविड 19 को संक्रमणबाट ज्यान गुमाउनेको संख्या अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ। अमेरिकामा झण्डै 5,95,000 तथा ब्राजिलमा 4,19,000 को ज्यान गइसकेको छ। भारतमा कोविड 19 को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ। कतिपय भारतीय राज्यहरूमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन मात्र गरिएको छ। राजधानी नयाँ दिल्लीमा आगामी मे 10 सम्मका लागि लकडाउन गरिएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनले कोरोना विरूद्धको खोप र खोप बनाउने कच्चा पदार्थको निर्यातमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको छ। विश्वमा हालसम्म 125 करोड़ व्यक्तिले खोप लगाइसके पनि विश्वका 29 गरीब राष्ट्रमा भने कुल खोप संख्याको मात्र 1% निर्यात गरिएको बीबीसीले उल्लेख गरेको छ। धनी राष्ट्रमा भने खोप लगाउने अभियानले तीव्रता पाएको छ। बेलायतमा 67% खोप लगाइसकेका छन् भने अमेरिकामा 56% वयस्क नागरिकले खोप लगाइसकेको बीबीसीले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले चिनिया कम्पनी सिनोफार्मले उत्पादन गरेको कोविड 19 विरूद्धको खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न सहमति दिएको छ। विश्व स्वास्थ्य संगठनले पश्चिमा राष्ट्रका कम्पनी पछि अरू कुनै विदेशी कम्पनीलाई दिएको खोप प्रयोगको यो पहिलो अनुमति हो। कोविड 19 विरूद्धको सो खोप चीनमा यसअघि नै 10,00,000 चिनिया नागरिकहरूलाई लगाइसकिएको छ। जापानमा कोरोना संक्रमण बढ़दै गएपछि थप क्षेत्रहरूमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ। राजधानी टोकियो, ओसाका, योजो, क्वाटोमा यही मे 11 सम्म आपतकालीन अवस्था लागू गरेकोमा अब सो समय अवधि थप 1 महिना लम्ब्याइएको छ। ओलम्पिक खेल शुरू हुन 3 महिना मात्र बाँकी रहँदा कोरोना संक्रमण बढ़ेर अन्योल उत्पन्न भएको छ। पछिल्लो पटक इची र फुकुआओमा पनि आपतकालीन अवस्था लागू गरेको छ। यी सबै घटनाक्रमले जापानमा हुने ओलम्पिक खेल निर्धारित समयमा हुने अथवा नहुने आशंका उत्पन्न भएको छ। अब आर्थिक समाचार।
जुम्लामा करिब 8 करोड़को लगानीमा देशकै ठूलो र नमूना स्याउ बगैंचा निर्माण गरी 30,000 स्याउका बिरूवा रोपिएको छ। जुम्ला गुठीचौर गाउँपालिका 5 काँडा खोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैंचा स्थापना गरिएको हो। गुठीचौर एग्रो फार्म प्रालीका अध्यक्ष मीन बहादुर भण्डारीको करिब 8 करोड़ व्यक्तिगत लगानीमा देशकै नमूना र ठूलो स्याउ बगैंचा निर्माण शुरू गरिएको हो। बगैंचाको शुक्रबार कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले फुजी स्याउ रोपेर बगैंचामा स्याउ रोप्ने कार्यको प्रारम्भ भएको घोषणा गर्नुभयो। बगैंचा निर्माणका लागि 87 जना स्थानीयबाट लीजमा लिएको 1,50,000 वर्ग मिटरमा फैलिएको नमूना बगैंचामा एकैसाथ शुक्रबार 30,000 फुजी स्याउका बिरूवा रोपिएको छ। 8 करोड़ लगानीमा पूर्वाधार सहितको सुविधा सम्पन्न प्राविधिक जनशक्ति सहितको नमूना बगैंचामा कोरोना कहरकै बीच दैनिक करिब 150 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। कर्णालीको आर्थिक विकास किसानको जीविकोपार्जन र रोजगारी सृजनामा स्याउ बगैंचा कोसे ढुङ्गा साबित हुने कृषि सचिव डाक्टर मिश्रले बताउनुभयो। नमूना स्याउ बगैंचा निर्माणमा स्याउ सुपर जोन कार्यालय जुम्लाले 5,000 बिरूवा र थोपा सिंचाई गरी 40,00,000 बराबरको सहयोग गरेको सुपर जोनका प्रमुख नवराज भण्डारीले बताउनुभयो। लम्जुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी खोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हिमालयन पावर पार्टनर्स लिमिटेड कम्पनीद्वारा निर्माणाधीन 27 मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजनाको हालसम्म 97% निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाका साइट इन्चार्ज दीपक गेवालीका अनुसार आयोजनाले बिहिबारदेखि बाँध स्थलमा खोला थुनेर पाइपको परीक्षण समेत शुरू गरेको छ। शुरूमा 4,23,00,00,000 लाग्ने अनुमान भएको आयोजनाले निर्माण अवधि लम्बिँदै गएकोले लागत बढेर 4,64,00,00,000 पुग्न सक्ने अनुमान गरेको छ। आयोजनामा गैर आवासीय नेपाली संघ एनआरएनए को 35.7%, आईएमई ग्रुपको 34.3% र सर्वसाधारणको 30% लगानी रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघले कोविड 19 संक्रमणको महामारीबाट आक्रान्त आम सर्वसाधारणलाई सहयोग गर्न शनिबारदेखि अपरेशन कोविड रिलीफ नेपाल अभियानको थालनी गरेको छ। अभियान अन्तर्गत पहिलो कार्यक्रमको रूपमा शनिबारदेखि हेलो डाक्टरको शुभारम्भ भएको छ। हेलो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने कार्य वैशाख 26 गते आइतबारबाट शुरू हुने महासंघले जनाएको छ। हेलो डाक्टर कार्यक्रममा भाइबर मार्फत कोविड संक्रमित बिरामी र डाक्टर बीच प्रत्यक्ष संवाद गराई परामर्श दिने तय गरिएको छ। गत साता नेपाली शेयर बजारका सूचकहरू सकारात्मक भई राम्रो कारोबार भएको छ। देशका विभिन्न ठाउँमा कोविडका कारण निषेधाज्ञा जारी भए पनि शेयर कारोबारमा भने प्रभाव परेको देखिएन। अघिल्लो साता भन्दा गत साताको कारोबार 6,63,75,55,000 रूपियाँले बढ़ी भएको छ। गत साता बजारको कारोबार बढ़ेर 33,96,92,66,000 पुगेको छ। गत साता नेपालको शेयर बजारको कुल बजार पूँजीकरण 36,58,76,40,00,000 पुगेको छ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट पालो भएको छ खेल समाचारको।
ललितपुर सिटी एएफसी पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लीग एनएसएलको प्ले अफमा प्रवेश गरेको छ। शनिबार सम्पन्न भएको खेलमा 10 खेलाड़ीमा सीमित विराटनगर सिटी एएफसीलाई 4-0 गोलको फ्राकिलो अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अञ्जन विष्टले 2 गोलको योगदान गरे भने विमल राणा र नुरान जाहिदको नाममा 1-1 गोल रहन सफल भयो। दुवै टोलीले शुरूआतबाट आक्रमक खेल प्रदर्शन गरेका थिए। खेलको 27 मिनटमा डिभक्स बाहिरबाट विराटनगरका सन्तोष तामाङको प्रहारलाई ललितपुरका गोलकिपर अर्पण कार्कीले सहजै क्याच गरे। खेलको 35 मिनटमा कप्तान अञ्जनले गोल गर्दै ललितपुरलाई 1-0 अग्रता दिलाएसँगै विमल राणाको प्रहार गोलकिपर किशोरले क्लियर गरेका थिए। त क्लियर गरेको बललाई अञ्जनले ड्रप भली प्रहार गर्दै खेलाडी विमलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर गरे। डोना थापाको पासमा कप्तान अञ्जनले बल अगाडि बढ़ाउँदै बक्सभित्र दिएको पासमा विमलले 1 टचमा गोल गरेका थिए। ललितपुरको दोस्रो गोल सँगै खेल तनावग्रस्त बन्यो। खेलको 21 मिनटमा कप्तान अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई 3-0 अग्रता दिलाउन सफल भए। कमल श्रेष्ठको फ्रीकिकमा अञ्जनले हेडिङबाट उत्कृष्ट गोल प्रदर्शन गरे। खेलको 85 मिनटमा विराटनगर 10 खेलाडीमा समेटिन पर्यो। 6 मिनटमा नुनारले गोल गर्दै ललितपुरलाई 4-0 दिएकाले विराट कोहलीको कप्तानीमा 20 सदस्यीय टीमको घोषणा गरेको हो। भारतले घोषणा गरेको यसपटकको टीममा चर्चित क्रिकेट खेलाड़ी हार्दिक पाण्डे र कुलदीप यादव परेका छैन। भारतले फाइनलमा न्यूजील्याण्डसँग खेल खेल्नेछ। इंग्ल्याण्डको साउथ ह्याम्प्टनमा हुने भारत र न्यूजील्याण्ड बीचको फाइनल जून 18-22 हुने भएको छ। त्यसपछि भारतले घरेलु टीम इंग्ल्याण्डसँग 5 खेलको टेस्ट सिरिज खेल्नेछ। पहिलो टेस्ट अगस्त 4 हुने आयोजकले जनाएको छ भने यस्तै अन्तिम टेस्ट खेल 14 सेप्टेम्बरबाट शुरू हुनेछ।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो गिरिशा उपाध्यायबाट। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश नम्बर 1-2 बागमती र गण्डकी प्रदेशमा सामान्यतः बदली हुने र बाँकी भागमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.5°C, न्यूनतम 14.4°C, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 86%। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 6:42 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। नेपालमा हिजो 8,418 जनामा कोरोना संक्रमण पुष्टि, 53 जनाको मृत्यु, 3,370 जना संक्रमण मुक्त। देशका 63 जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतको विपक्षमा उभिने प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको निर्णय। संसद अधिवेशनका सन्दर्भमा गरिएको पीसीआर परीक्षणमा 28 जना सांसद र संसद सचिवालयका अन्य 141 जनाको रिपोर्ट पोजिटिभ। अफगानिस्तानको राजधानी काबुल स्थित एउटा विद्यालय परिसर बाहिर भएको विस्फोटमा परिकम्तीमा 30 जनाको मृत्यु र कोरोनाको खोप र खोप बनाउने कच्चा पदार्थको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई फ्रेन्च राष्ट्रपतिको आग्रह। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।